मेचीनगर नगरपालिकाको सहकार्यमा भिजन खबरमा अब पालो मेचीनगर खबरको।
नमस्कार, रेडियो भिजन 91.6 MHz र इन्टरनेटमा www.radiobhijan.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 8 बजेको मेचीनगर खबरमा स्वागत छ। म पुष्प बराल। सुरु गरौँ मेचीनगरका गतिविधिका बारेमा। आज हामीले मेचीनगर खबर अन्तर्गत मेचीनगरमा पछिल्लो समय हात्तीबाट पीडित भएका बासिन्दाहरू र त्यहाँको COVID-19 पछि पर्यटन क्षेत्रमा परेको प्रभाव लगायतका विषयहरूमा कुराकानी गर्ने जमर्को गरेका छौँ। स्थानीय तह कार्यान्वयनमा आइसकेपछि मेचीनगर नगरपालिकामा के कस्ता जनताका अपेक्षा अनुसारका काम हुन सके कि सकेनन्, के हुँदैछ र मेचीनगरका समग्र गतिविधिका बारेमा पनि स्थानीय र पर्यटन व्यवसायीसँग आज हामीले हाम्रो अतिथिको रूपमा हामीले उहाँलाई निमन्त्रणा गरेका छौँ। उहाँ हाम्रो सम्पर्कमा आउने क्रममै हुनुहुन्छ, हामी उहाँसँग सम्पर्क गरिरहेका छौँ। विशेष गरेर पछिल्लो चरण चाहिँ पर्यटन मार्फत चाहिँ समृद्धिको कुराहरू उठिरहेका छन् र COVID-19 को सङ्क्रमण पश्चात विशेष गरेर मेचीनगर क्षेत्रका लगायत देशभर नै ठुलो होटल व्यवसायहरू अथवा पर्यटन क्षेत्रमा ठुलो सङ्कटको सामना गरिरहेका व्यवसायहरूले विशेष त मेचीनगरमा पनि त्यहाँका चाहिँ धेरै होटल व्यवसायहरू पर्यटन व्यवसायहरू चाहिँ आर्थिक सङ्कटमा परेको अवस्था रहेको छ। यो विषय आज हामी उठान गर्नेछौँ। त्यस पश्चात चाहिँ वर्षौँदेखि मेचीनगरको उत्तरी भूभाग विशेष गरेर बाहुनडाङ्गी क्षेत्र लगायत राजमार्गदेखि विशेष उत्तर क्षेत्र र दक्षिणी क्षेत्रहरूमा पनि हात्तीको प्रभाव अत्यन्तै पर्ने गरेको छ। वर्षेनी चाहिँ ठुलो जनधनको क्षति पनि चाहिँ त्यहाँका स्थानीयले बेहोर्दै आएको अवस्था छ। त्यसो हुनाले यिनै विषयहरू आजका हाम्रा चाहिँ कार्यक्रमका विशेष कुराहरू हुने नै छन्। आज हामीले मेचीनगर खबरमा आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश नम्बर 1 का सहसंयोजक, त्यस्तै ग्रिन जेनेरेसनको अध्यक्ष र एसोसिएसन फर कन्जर्भेसन एन्ड टुरिज्म, यो चाहिँ विशेष गरेर नेपाल भारत र भुटानसँग सम्बन्धित चाहिँ पर्यटकहरूसँग सम्बन्धित रहेको छ र यस संस्थाको पनि महासचिव हुनुहुन्छ अर्जुन कार्की। उहाँ हाम्रो सम्पर्कमा अहिले आइसक्नु भएको छ र उहाँसँग यिनै विषयवस्तुमा रहेर आज हामीले विशेष कुराकानी गर्ने जमर्को गरेका छौँ। अर्जुन सर, स्वागत छ तपाईँलाई। अर्जुन सर
हजुर,
स्वागत छ सर तपाईँलाई।
धन्यवाद छ।
विशेष गरेर पछिल्लो चरणका गतिविधिका बारेमा तपाईँलाई कुराकानी गर्न मन लाग्यो। यो चाहिँ COVID-19 पछाडि तपाईँ एउटा पर्यटन व्यवसायी भएको हिसाबले पनि COVID-19 जब देखा पर्यो नेपालमा पनि त्यस पछाडिको विशेष त मेचीनगर क्षेत्रको पर्यटन चाहिँ कतिको प्रभावित भयो पर्यटन क्षेत्र, यसमा तपाईँहरूले कस्तो कस्तो छलफल गर्दै हुनुहुन्छ, व्यवसायहरूलाई बचाइराख्न उहाँहरूको व्यवसायलाई दिगो बनाइराख्न तपाईँहरूले कस्तो कस्तो योजना बनाउनु भएको छ?
धन्यवाद छ सर प्रश्नको लागि।
हजुर,
विशेष गरेर त अब यो सर्वविदितै कुरा हो, यो COVID-19 अब कसैलाई पनि बाँकी राखेन। त्यसमा पनि यो पर्यटन व्यवसायहरू जो चाहिँ होटल व्यवसाय गर्थे, जो चाहिँ ट्राभल चलाएर बस्थे, उहाँहरूलाई चाहिँ नै अथवा हामीलाई नै भनौँ न ठुलो मार परेको छ। अब त्यो 2 वर्षको यो क्षति चाहिँ हामीले अब 10 वर्षमा पनि उठाउन नसक्ने गरी हामी चाहिँ अलिकति फला परेको अवस्था छ।
धेरै व्यवसायहरू, हजुर हजुर, धेरै व्यवसायहरू चाहिँ विस्थापित हुने
हो। म आफू पनि एउटा व्यवसायी भएकोले त्यसको प्रत्यक्ष प्रभाव चाहिँ म आफूले पनि बुझेको छु र यसैलाई नेपाल पर्यटन बोर्डले मध्यनजर गर्दै 5 वटा हाम्रो प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति भनेर गठन गरेको छु। म त्यसको प्रदेश नम्बर एकको सहसंयोजक हो, भविष्य श्रेष्ठ त्यसको संयोजक हुनुहुन्छ। र हामीले चाहिँ अहिले बाह्य पर्यटकहरूभन्दा पनि आन्तरिक पर्यटकहरूलाई चाहिँ कसरी गाउँ गाउँमा पुर्याउने, कहाँ कसरी पर्यटकीय क्षेत्रमा पुर्याउने भन्ने विषयमा चाहिँ विशेष गरेर हामी होमस्टेहरूलाई अलिक बढी एक्टिभ गराउँदै अहिले हामी प्रचारात्मक काममा लागिरहेका छौँ।
जस्तै मेचीनगर विशेष गरेर काँकरभिटा क्षेत्र भनेको काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जति पर्यटनहरू विदेशबाट आउनुहुन्छ त्यस पछाडि दोस्रो ठुलो नाका काँकरभिटा नाका हो। सबै धेरै देशहरूबाट पर्यटन भित्र नै नाकाको रूपमा काँकरभिटालाई लिन गरिन्छ। तर यही क्षेत्रमा चाहिँ अहिले चाहिँ पर्यटकहरू नआउँदाखेरि यहाँका व्यवसायहरूलाई व्यावसायिक अब यो क्षतिलाई पूर्ति गर्नका निम्ति चाहिँ तपाईँहरूले योजना चाहिँ कस्तो बनाउनु भएको छ त?
अब खासमा चाहिँ अहिले जुन राज्यले एउटा राहत दिएको छ पानी बत्ती आदि कुराको, अब यसमा पनि के छ भने तपाईँले जहाँ लक्षित गरेर जुन एउटा क्षेत्रलाई भन्नुभयो त्यहाँ अधिकांश मान्छेहरू चाहिँ रेन्टमा लिएर त्यहाँ होटल व्यवसायहरू चलाएको छन् अथवा ट्राभल एजेन्सीहरू चलाएको छन्। तर त्यो व्यवसाय चाहिँ व्यक्तिको नाममा भएको र घरमुली चाहिँ अर्को भएको कारणले त्यो कानुनी प्रक्रियामा चाहिँ त्यो छुटहरू गर्ने प्रोसेस चाहिँ नमिल्दो रहेछ। यसमा अहिले विशेष हामी चाहिँ पहल कदमी गरेर चाहिँ कामको आधारमा यसलाई चाहिँ छुट गर्नुपर्छ भन्ने विषयमा हामी लागेका छौँ। भने अर्को कुरा चाहिँ जति पनि यो क्षेत्रमा हामी नयाँ ढङ्गबाट चाहिँ प्रचार गरेर अब अगाडि बढिरहेको अवस्था हो। अब भर्खरै नाकामा गाडीहरू पनि खुलेको छ, मान्छेको चहल पहल बढेको छ, लाग्छ पुरानै अवस्थामा हामी फर्किन्छौँ र सबै व्यवसायहरूलाई चाहिँ उठाउने काम हामी गर्छौँ भन्ने हामीलाई विश्वास छ।
तपाईँ ग्रिन जेनेरेसनको अध्यक्ष पनि हुनुहुन्छ, विशेष गरेर तपाईँले हात्तीसँग सम्बन्धित होइन हात्तीलाई चाहिँ पर्यटकीय क्षेत्रको रूपमा हात्तीलाई संरक्षण गर्दै त्यहाँ चाहिँ हात्ती टुरिज्म पनि गर्न सकिन्छ भन्ने एउटा कन्सेप्ट निकाल्नु भएको थियो। र अहिले चाहिँ विशेषतः बाउन्डाङ्गी क्षेत्रमा हात्ती केही वर्ष त नियन्त्रण भएको थियो, अहिले फेरि हात्तीले उपद्रव मचाउन थालेको छ र जनधनको क्षति पनि बढी हुन गइरहेको छ। तपाईँहरूले यसै सम्बन्धी भर्खरै तपाईँहरूले भारत र भुटानको भ्रमण पनि गरेर आउनु भएको छ, यसका बारेमा भनिदिनुहोस् न, हात्ती नियन्त्रण अब प्रभावकारी रूपमा अगाडि बढाउन के गर्नुपर्ने रहेछ, के बुझ्नुभयो?
होइन, यसमा त हामी निरन्तर लागिरहेछौँ। जतिखेर मान्छेहरूको घर भत्किन्थ्यो, बाली नष्ट गर्थ्यो, मान्छेलाई घाइते बनाउँथ्यो अनि मान्छे मार्थ्यो, त्यो अवस्थामा चाहिँ नै हामीले काम गर्दाखेरि चाहिँ कुनै पनि राहत राज्यबाट पाउँदैन थियो। विशेष गरेर हामीले नै एउटा पहल कदमी गरेर यो व्यवस्थालाई चाहिँ नै हामीले राज्यमा चाहिँ नै लागू गराएको छौँ। यसमा चाहिँ विशेष गरेर सभासद केशव कुमार बुढाथोकी र रविन कोइरालाको विशेष हात छ, म उहाँहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। उहाँहरू चाहिँ नै त्यो क्याबिनेटमा भएको कारणले गर्दाखेरि हाम्रो कुराहरू चाहिँ उहाँसम्म पुऱ्याएर उहाँहरूले यो निर्णय गर्नुभयो। र पछिल्लो चरणमा जुन यो फेन्सिङ, खासमा फेन्सिङ चाहिँ हाम्रो कन्सेप्टमा यसले चाहिँ बाली परिवर्तन गर्ने, यसको लङ लास्टिङ हुँदैन, यसको प्र्याक्टिसहरू हामीले विभिन्न क्षेत्रमा हेरेका छौँ। र अहिले हामीले चाहिँ क्रप चेन्ज बाली परिवर्तन गर्नको लागि चाहिँ यो फेन्सिङ गरेको, अहिलेसम्म यसले काम धानिरहेको छ। र खासमा चाहिँ के हो भने तपाईँ यसो हेर्नुहोस् न, गाउँघरतिर पनि एउटा बाँदर डुलाउने मान्छे, एउटा बाँदर लिएर सहरतिर गयो भने हजारौँ मान्छे हेर्ने हुन्छन्, एउटा साँप चाहिँ ढाकीमा लिएर हिँड्यो भने त्यस्तो देखिन्छ हेर्न आउनेहरू। त्यसले गर्दा हामीसँग त 150 हात्तीहरू छन्, यसलाई चाहिँ पर्यटनमा ढालेर यसलाई चाहिँ पर्यटकीय एउटा चाहिँ हब बनाएर योबाट चाहिँ आय आर्जन गरेर यहाँको जीवनस्तरलाई रूपान्तरित गर्ने चाहिँ हाम्रो मूलभूत उद्देश्य हो।
जस्तै तपाईँले अहिले हात्तीलाई चाहिँ संरक्षण गर्ने कुरा त गर्नुभयो, हात्तीलाई संरक्षण गर्ने नै नियम कानुन पनि त्यस्तै नै बनाएको छ, तर जनताको जीव धनको सुरक्षा गर्ने पनि त दायित्व राज्यको हुन्छ, तपाईँहरू जस्तो सङ्घ संस्थामा लागेको व्यक्तिहरूको हुन्छ। अब यो अहिले चाहिँ हुल्काहुल हात्ती आएर चाहिँ जनताले लगाएको अन्नबाली सबै नष्ट गरिदिने, मान्छे मार्ने प्रक्रिया पनि अलिक बढेको छ, पछिल्लो एक दुई वर्षभन्दा अहिले बढेको पाइएको छ। यसलाई चाहिँ नियन्त्रण गर्न अब कस्तो उपाय अपनाउनु पर्ने रहेछ? तपाईँहरूले इन्डियामा के देख्नुभयो, भुटानमा के देख्नुभयो र के गर्दा राम्रो हुने रहेछ? तपाईँहरूको पनि त राज्यलाई सुझाव सल्लाह त होला नि त।
होइन, अब दुईवटा कुरा छ, एउटा चाहिँ इन्डियामा चाहिँ इन्डियाले चाहिँ तपाईँको जुन घरमा हात्तीले क्षति गर्छ त्यसको चाहिँ एक्सन, क्विक एक्सन भइहाल्छ, अनि परिवारलाई चाहिँ घाइते बनाएको छ अथवा जुन परिवारलाई चाहिँ मारेको छ त्यस्तो परिवारहरूलाई चाहिँ त्यही वन विभागतिर अथवा चाहिँ सरकारी कुनै होमगार्डहरूतिर चाहिँ जागिर लगाउने गरेको छ र त्यहाँ एक खालको चाहिँ हात्तीप्रति मान्छेलाई त्यसले चाहिँ घाइते बनाए अथवा मारे पनि एक खालको चाहिँ हात्तीलाई चाहिँ मार्नु हुँदैन भन्ने एउटा चेतना त्यहाँ त्यो ठाउँमा छ र त्यहाँ चाहिँ के छ भने हरेक मान्छे तपाईँ त्यो ठाउँमा पुगेर कुनै घर भत्काएको तपाईँले फोटो खिच्नुभयो भने पहिला तपाईँले त्यहाँ पे गर्नुपर्छ मेरो फोटो थिएन तपाईँले मेरो हात्तीले क्षति गरेको छ मलाई चाहिँ यो फोटो खिचे बापत 150 यति दिनुपर्छ भनेपछि मात्रै तपाईँले त्यहाँ क्यामेरा अन गर्न पाउनुहुन्छ त्यो चाहिँ उनीहरूको एउटा इन्कम त्यहाँ बनाएको रहेछ त्यो क्षेत्रमा र विशेष गरेर अब त्यो हात्ती हेर्नको लागि चाहिँ पर्यटकहरू जाने त्यो जङ्गलमा चाहिँ अन्य वन्यजन्तुहरूसँग चाहिँ पर्यटकहरू गएर रमाउने अनि यो हामीले पनि मेची खोलामा चाहिँ 2000 हेक्टरभन्दा बढी जग्गा मेची खोलामा लडिरहेको छ त्यहाँ चाहिँ हात्तीले खाने चिजबिजहरू चाहिँ लगाएर अनि त्यो ठाउँलाई चाहिँ एउटा ग्रिन बेल्टको रूपमा विकास गर्ने हो भने पक्कै पनि यो क्षेत्रको चाहिँ भविष्य उज्जवल हुन्छ।
जस्तै अर्जुन सर तपाईँले अहिले चाहिँ क्षति पछाडिको योजनाहरू सुनाउनु भयो यो क्षति हुन नदिन चाहिँ के गर्नुपर्ने रहेछ जस्तै यो फेन्सिङ तारको कुरा उठेको थियो यसले केही हदसम्म त नियन्त्रण गर्यो अब योभन्दा एडभान्स अरू टेक्नोलोजी केही आउने रहेछ कि त्यो देखियो कि देखिन त्यो ठाउँमा
होइन त्यो त अब अहिलेसम्म त्यस्तो त यहाँ मात्रै होइन कतै पनि तपाईँको चाहिँ डेभलप भएको छैन अब विश्वको सबैभन्दा बढी हात्ती रहेको अफ्रिकामा पनि त्यहाँ चाहिँ त्यो आफ्नो तारबार तोडेर चाहिँ हात्तीले चाहिँ आक्रमणहरू गरेको क्षति गरेको पाइन्छ र खासमा के हो भने अघि मैले तपाईँलाई भन्न खोजेको कुरा जोड्न चाहेँ अहिले जङ्गलमा चाहिँ जङ्गलहरू मात्रै छन् तपाईँको जङ्गलमा जनङ्गली जनावरहरूले खाने पशु पक्षीहरूले खाने चाहिँ खानेकुराहरू चाहिँ काहीँ पनि छैन बाँस अलिकति सानो भयो तामा लगेर अलिक हुर्किहाल्यो भने डोको बुन्छन् कटरहरू लगेर सब्जी खान्छन् केराको सब्जी खान्छन् अनि त्यो जङ्गली जनावरले खानेकुरा केही पनि हुँदैन त्यसले गर्दा मैले चाहिँ मेरो चाहिँ कन्सेप्ट भने वनले हात्तीले खाने चिजहरू रोप्नु पर्यो र हामीले पनि सरकारले पनि यो मेची खोलामा रहेको खाली ठाउँमा एउटा चाहिँ ग्रिन प्लान्टेसन गरेर चाहिँ त्यहाँ हात्तीहरूलाई चाहिँ ती चर्ने हात्ती ती खेल्ने ती खाने एउटा चाहिँ ठाउँ बनाउन सकिन्छ किनभने त्यो जङ्गलको एरिया चाहिँ हामीले बढाउन सक्यौँ भने त्यसले चाहिँ वातावरण पनि राम्रो हुन्छ मेची नदी कटान पनि रोकिन्छ त्यो हात्तीहरू पनि त्यहाँ विचरण हुन्छन् र पर्यटकहरू पनि त्यो ठाउँमा आउँछन् यसले बहु फाइदा भएको हुँदाखेरि मेरो चाहिँ विशेष जोड यही कुरामा छ र म अहिले पछिल्लो चरणमा चाहिँ हामी कलकत्तामा यही ग्रामीण पर्यटनलाई लिएर र यही कन्जर्भेसनलाई लिएर 2014-14 जुन एउटा फेस्टिभल गरिरहेको छौँ यसै विषयमा र त्यहाँको अहिलेको कोभिड पछाडिको त्यहाँको जनजीवनमा के कस्तो प्रभाव परेको छ यी कुराहरू बुझ्नको लागि हामी चाहिँ भारतको चाहिँ गाउँदेखि लिएर फुन्चुलिङतिर हामी गएर त्यो कुराहरू केही अनुभवहरू साटासाट गरेर आएको छौँ।
अर्जुन सर तपाईँले दुईवटा प्रसङ्गको कुरा गर्नुभयो एउटा मैले बुझेको चाहिँ नेपालमा दुई प्रकारको क्षति हुन्छ एक किसिमको रैथाने हात्ती यी नेपालमै रहने हात्तीहरू अर्को कुरो चाहिँ इन्डियाबाट चाहिँ हुल्काहुल आउने र फेरि इन्डियै फर्किने हात्तीको ग्रुप छ अब इन्डियाबाट आउने हात्तीलाई चाहिँ रोक्न के गर्नु पर्ला रैथाने हात्तीलाई त 8-10 वटा 10-20 वटा हात्ती होला नि तपाईँले भने जस्तो घाँस रोप्दा घाँस लगाउँदा अथवा जङ्गलमा नियन्त्रण गर्न सकिएला यो इन्डियाबाट आउने ठुला हुल्काहुल आउने हात्तीलाई नियन्त्रण गर्न चाहिँ के गर्नु पर्ला
अब यसको त खास यसै गर्नुपर्छ भन्ने चाहिँ अहिलेसम्म केही छैन अब यसको अन्तिम र पहिलो विकल्पै यो फेन्सिङ नै हो त्योभन्दा अलिक पर केही सोचिएको पनि छैन र अर्को विकल्प अहिले आएको पनि छैन त्यसले गर्दाखेरि यो पनि यो फेन्सिङ पनि दिगो चाहिँ होइन भन्ने कुरा हामीलाई थाहा लागिसकेपछि दिगो भनेको चाहिँ प्लान्टेसन नै हो भन्ने हाम्रो बुझाइ छ र तपाईँले जुन जिज्ञासा राख्नुभयो यसको अनुत्तरित भएर म पनि एउटा जिज्ञासुको रूपमा खोज गरिरहेको छु।
अब तपाईँहरू भारत र भुटानको भ्रमणमा जानुभएको छ त्यहाँ तपाईँहरूले पर्यटनसँग सम्बन्धित नै चाहिँ गतिविधिहरू कार्यक्रमहरूमा सहभागी हुनुभयो के रहेछ नेपालप्रतिको बुझाइ उहाँहरूको अथवा मनोरञ्जन गर्न एक दिन दुई दिन पाँच दिन सात दिन नेपाल बस्न सकिन्छ रमाइलो गरी आनन्दसँग भन्ने बुझाइ छ या चाहिँ कस्तो बुझाइ पाउनुभयो नेपालप्रतिको बुझाइ तपाईँहरूले त्यो ठाउँका जनता
होइन उहाँहरू एकदमै इन्डियनहरू उत्साहित हुनुहुन्छ गाडी कहिले खुल्छ बाटो कहिले खुल्छ नाका कहिले खुल्छ हाम्रो चाहिँ इलाम जानु थियो हामीलाई चाहिँ भेडाटार जानु थियो भन्ने साथीहरू चाहिँ त्यहाँ प्रशस्तै हुनुहुन्छ र हाम्रो नेटवर्कमा चाहिँ साथीहरूले मलाई पनि म त्यो एउटा सञ्जालभित्र भएकोले मलाई सोधिराख्नुहुन्छ र उहाँहरूको चाहिँ वार्षिक रूपमा एकचोटि चाहिँ नेपाल घुम्ने इन्डियन पर्यटकहरू चाहिँ थुप्रै छन् उहाँहरूलाई चाहिँ यता आउनु नपाएर एकदमै छटपटी भइरहेको अवस्था छ र अहिले हामी पनि उहाँहरूलाई चाहिँ गाडीको अहिले जुन नाका खोलेपछि अहिले हामीले कुराकानी गरेपछि केही साथीहरू चाहिँ हामीले चिने जानेकै साथीहरू चाहिँ हामीसँग सम्पर्क राखेर अहिले पाठी भाडातिर लाग्नु पनि भएको छ
जस्तै
त्यसले गर्दा उहाँहरू अहिले कति कहिले नेपाल खुल्छ र घुम्न जाउँ भन्ने नै विशेष उहाँहरूलाई लागिरहेको छ
अर्जुन सर जस्तै विदेशी पर्यटकहरू नेपाल आउँदाखेरि उहाँहरूलाई बस्ने खाने घुम्ने यो जुन सुविधा हुन्छ सुरक्षा हुन्छ होइन उहाँहरूलाई दिने फेसिलिटी हुन्छ बस्ने राम्रो वातावरण चाहिँ नेपालमा बन्न सकेको छ पछिल्लो समय के लाग्छ तपाईँलाई
होइन अहिले त अब धेरै राम्रो भएको छ यो भिजिट 2020 एउटा प्रोग्रामले वास्तवमा नेपालमा पर्यटन व्यवसायहरूमाथि एउटा तरङ्ग ल्याएको थियो त्यो बेलामा चाहिँ करोडौँ अरबौँ लगानी गरेर साथीभाइहरूले चाहिँ होटलहरू सञ्चालन गर्नुभएको थियो अब त्यो थला परेको अवस्था त छ तथापि अब पर्यटकहरूलाई उहाँहरूले चाहिँ जे व्यवहार गर्नुपर्ने हो हामीले चाहिँ यो बोर्डरमा तपाईँले कुरा राखिरहँदाखेरि यो बोर्डरमा चाहिँ हाम्रो ग्रिन जेनेरेसनकै तर्फबाट चाहिँ दुई पटकसम्म हामीले त्यहाँका होटल व्यवसायी त्यहाँका चाहिँ यातायात व्यवसायी लगायतका पर्यटन व्यवसायी साथीहरूलाई हामीले व्यवहार सम्बन्धी दुई दिने तालिम दियौँ अब एक्चुअल चाहिँ त्यो पर्यटकहरूसँग गर्ने एउटा तानातान गर्ने एउटा दुर्व्यवहार गर्ने त्यो कुरालाई हामीले अन्त्य गरेको छौँ र अहिले चाहिँ पर्यटकहरूलाई चाहिँ एउटा राम्रो व्यवहार गरेर पनि हामीले चाहिँ उनीहरूको मन जितेर एक रात दुई रात चाहिँ हामीसँग राख्न सकिन्छ भन्ने भावनाको र चेतनाको विकास भएको छ र मलाई जहाँसम्म लाग्छ पर्यटकहरू नेपाल छिरेपछि एकाएक कता कता मात्र हो नभए होटल व्यवसायीहरूले उहाँहरूलाई चाहिँ राम्रै व्यवहार गरेको पाइन्छ त्यस्तो खासै उजुरी चाहिँ छैन
अब अहिले त स्थानीय त अथवा स्थानीय सरकार क्रियाशील भएको छ होइन यो पर्यटनसँग सम्बन्धित गतिविधिमा चाहिँ स्थानीय सरकारले कतिको लगानी गर्न सकेको छ होइन तपाईँहरूको कुरा कतिको सुनवाई भएको छ के भन्नुहुन्छ
होइन यो अब चेतको कुरा हेर्नुहोस् यो चेतनाको कुरा हो होइन जस्तै म 20 वर्षदेखि यो कन्जर्भेसन र टुरिज्ममा लागेको छु मलाई चाहिँ मेरो एउटा नेटवर्क छ सम्पर्क छ मेरो एउटा चाहिँ नलेज आफै चाहिँ बढिरहेको अवस्था छ तर म जस्तै मेची नगरपालिका अथवा चाहिँ अलिक परतिर गएर बिर्तामोट नगरपालिका हेर्छु म साथीहरूको अहिले झन् मेची नगरपालिकाको त तपाईँ कुरा गर्नुहुन्छ नि त्यो टुरिज्म समिति चाहिँ पार्टीका प्रमुखहरूको छ र त्यो उपसमिति पार्टीले चाहिँ सिङ्गो त्यो नगरलाई हाँक्ने पार्टीका चाहिँ प्रमुखहरू मेची नगरमा कुरा गर्नुहुन्छ भने पार्टीका चाहिँ अध्यक्षहरू चाहिँ त्यसका सभापतिहरू त्यो टुरिज्म को समितिको होइन अब पर्यटनको काम चाहिँ बाटो बनाउनु र गिटी छर्नु मात्रै पर्यटन भन्ने बुझाइ छ म त त्यो काँकरभिट्टाको जुन वाच टावर छ त्यो वाच टावरको पनि म विरुद्धमा हो काँकरभिट्टाको त्यो अहिले मैले यसो भनिरहँदाखेरि काँकरभिट्टाको साथीहरूको दुख्ने ठाउँमा कता कता दुख्ला तर पछि त्यो उहाँहरूलाई थाहा हुन्छ मैले चाहिँ के भनेको थिएँ भने त्यो पुलदेखि माथिको खाली ठाउँमा एउटा रक गार्डन बनाऊ त्यहाँ चाहिँ राम्रो हुन्छ पर्यटकहरू 2-4 आएर यहाँ रमाउँछन् एउटा व्यापार व्यवसाय हुन्छ अब त्यो वाच टावरबाट के हेर्नु हेर्नुहोस् त त्यो 5-7 crore वाच टावरबाट तर त्यसै काम गर्ने चाहिँ एउटा चेत चाहिँ अलिकति सुझबुझ चाहिँ राम्रो नभएको कारणले गर्दाखेरि खासै पालिकाहरूमा यता देखिएका पालिकाहरूमा त्यत्रो पर्यटनमा चासो देखाएको पनि देखिँदैन भन्नुपर्छ
अब चाहिँ नेपालले पनि पर्यटन मार्फत नै समृद्धिको लक्ष्य लिएको छ होइन यसले विशेष त युवावर्गमा रोजगारीको सिर्जना पनि गर्न सक्छ यो रोजगारमुखी पर्यटन व्यवसाय चलाउन चाहिँ अब के गर्दा राम्रो होला के लाग्छ तपाईँलाई
एक्चुअल तपाईँले यो कुरा उठाउनु भयो माफ गर्नु होला हाम्रो चाहिँ अहिले एकजना धुलाबारीको साथी हुनुहुन्छ निरज श्रेष्ठ उहाँले चाहिँ अहिले टुरिज्मका गाइडहरू टुरिज्मतिर लाग्ने कुकहरू उत्पादन गरिराख्नु भएको छ एक्चुअल हामी चाहिँ मेरो पनि कन्सेप्ट तपाईँले सोधेकै प्रश्न जस्तो हो कि हामी चाहिँ हाम्रो बुवा आमाहरूले हामीलाई गाई भैँसी चराएर यो अवस्थासम्म ल्याए अब हामीले चाहिँ यहाँका विभिन्न प्राकृतिक स्रोत साधनहरूलाई यसलाई चाहिँ हामीले सजाएर नयाँ एक किसिमको चाहिँ तरङ्ग ल्याएर चाहिँ हामीले अब मान्छे चराउनुपर्छ भन्ने हिसाबमा हामी लागेको छौँ। र मोटामोटी प्रदेश नम्बर एकको मोटामोटी तपाईँको 80% होमस्टेहरू मेरो आफ्नो सक्रियतामा गठन भएको छ र त्यहाँ चाहिँ हामीले तारा गाउँ विकास मार्फत चाहिँ तालिमहरूको व्यवस्था गरेको छौँ। त्यसले गर्दाखेरि मान्छेहरू इच्छुक छन्, उत्साहित छन्। अब युवाहरूलाई चाहिँ विदेशतिर जाने भन्दा पनि यसरी एउटा पर्यटनको हबहरूलाई चाहिँ विकास गरेर त्यसको चाहिँ दूरदर्शिता हेरेर त्यसलाई बनाउनु पर्यो र युवाहरूलाई चाहिँ गाउँमै रोजगारी दिनुपर्छ भन्ने मान्यतामा हामी एकदम प्रशस्त रूपमा लागेका छौँ।
जस्तै मेचीनगरकै कुरा गर्दा पनि केही सेमसारहरूमा अहिले अलिकति पर्यटनसँग सम्बन्धित गतिविधिहरू भइरहेका छन्। अब मेचीनगरको सम्भावना चाहिँ कहाँनिर देख्नुहुन्छ तपाईँले अलिकति बढी पर्यटकहरू भेटाउनका लागि?
अब यो चाहिँ के गर्नुपर्छ भने अब मैले एकचोटि मेचीनगरको एउटा मिटिङमा मैले कुरा पनि उठाएँ। खासमा के हो भनेदेखि यो हाम्रो एउटा जातीय सांस्कृतिक एउटा म्युजियम जस्तो हुन्छ नि, यो चाहिँ कुनै एक ठाउँमा घर बनाएर पाँच तले घर बनाएर चाहिँ त्यो भित्र सजाउने होइन। पहिला सुरुमा चाहिँ नै हामी मेचीनगरमै विभिन्न जनजातिहरू बसोबास गर्ने ठाउँ हो यो। यो गुरुङहरूलाई जस्तै गुरुङको अलिक बाक्लो बसोबास काँकरभिट्टामा छ, त्यो गुरुङहरूलाई चाहिँ तपाईँको 10-20 लाख रुपियाँ पैसा दिएर आफ्नो चाहिँ जातीय अस्तित्व बचाओ, यसलाई चाहिँ पर्यटकको रूपमा विकास गर भन्ने
किसान जातिहरू छन्,
किसान छन्, मेचे छन्, कोची छन्, तामाङ छन्, राई छन्, यिनीहरू सबैलाई चाहिँ आफ्नो आफ्नो जातिको चाहिँ एउटा सांस्कृतिक भवन बनाऊ, सांस्कृतिक भवनमा चाहिँ आफ्नो आफ्नो कुराहरू राख, पाहुनाहरू आउँदाखेरि त्यहाँ आफ्नो तिमीहरूको सांस्कृतिक खानाहरू देऊ, आफ्नो खानाहरू देऊ, आफ्नो पहिचानहरू चिनाऊ भनेर यसरी गरियो भने चाहिँ तपाईँको जस्तै धरानबाट आएको पर्यटक काँक्रेहिटोमा गुरुङ हेर्छ, फेरि तल गएर सन्थाल हेर्छ, अलि माथि गाडागल्ली पुग्दाखेरि उसले राईहरू हेर्छ, उसले त्यहाँ खान्छ, एक रात बिताउँछ, अनि त्यो व्यापारले बढ्ने हो। अब तपाईँको एउटा तलामा बनाएको छ, धरानबाट 25 जना एउटा बसमा चढेर आए, 50 रुपियाँ तिरे, अनि उर्लाबारीमा चाउचाउ किन्छन्, त्यहाँ खान्छन्, ओर्छन्, चाउचाउको खोल त्यहाँ फाल्छन् र गएर फेरि तपाईँको दमक उदाबारीतिर खान्छन्। यसरी चाहिँ पर्यटन चाहिँ लोकल लेभलमा सप्रिँदैन, यसले चाहिँ राम्रो दिशा निर्देश गर्दैन भन्ने मेरो बुझाइ छ।
अब यो अलिकति सुरक्षाको प्रत्याभूतिको कुराहरू गरौँ, पर्यटकहरू चाहिँ यो विशेष गरेर सीमा क्षेत्रमा अलिकति ठगिने, चाहिँ बिचमा कतै लुटिने त्यस्तो कुराहरू पनि विशेष त काँक्रभिट्टामा सुन्ने गरिन्छ, सीमा अलिकति सीमाका कारणले पनि हुनसक्छ। यो सुरक्षाको प्रत्याभूति दिन चाहिँ तपाईँहरूले समन्वय कतिको गर्नुभएको छ सुरक्षा निकायसँग?
होइन, त्यो एकदम ठिक कुरा हो। तर आजभन्दा 2-4 वर्ष अगाडि काँक्रभिट्टामा अपवादको रूपमा पहिला त निकै थियो, तर पछि पनि अपवादको रूपमा चाहिँ छाटफिटो त्यस्ता घटनाहरू तपाईँले भने जस्तो नभएको होइन। तर अहिले चाहिँ हामीले त्यो व्यवहार नगर्नको लागि मेचीनगरमा त्यो हाम्रो पर्यटन कार्यालयमा चाहिँ पर्यटन प्रहरी भनेर राखेका छौँ। त्यहाँ सही साहबको नेतृत्वमा चाहिँ 8-10 जना साथीहरू हुनुहुन्छ। अहिले विशेष गरेर उहाँहरूले त्यसलाई चाहिँ निगरानी गर्नुभएको छ। त्यसको चाहिँ कुनै उजुर बहाजुर परेर छलफलमै बस्नुपर्ने अवस्था चाहिँ अहिले देखिएको छैन।
अन्त्यमा सर, अब तपाईँले यतिका कुराहरू गरिसकेपछि अहिले त 3 तहको सरकार छ होइन, प्रदेश सरकार छ, केन्द्रीय सरकार छ, स्थानीय सरकार छ। अब यो ठुलो लगानी भित्राउन चाहिँ केन्द्रीय नीति चाहिँ कस्तो पाउनु भएको छ? केन्द्र सरकारले अलिकति ठुलो पर्यटनमा अलिकति बढी बजेट निकासा गर्ने त्यस्तो खालको चाहिँ के गरिदिँदाखेरि अझ राम्रो होला यो पर्यटन क्षेत्रमा, के लाग्छ तपाईँलाई?
होइन, यो यस्तो छ, अब हाम्रो अहिले समग्र नेपालमा चाहिँ अलिकति काखी च्यापेर आफ्ना नजिककालाई लगानी गर्ने, आफ्नो गाउँमा लगानी गर्ने भन्ने चाहिँ अलिकति यो चलन बढेको छ। त्यसले गर्दाखेरि अलिक हामीले भनेको गरेको ठाउँमा चाहिँ भने जस्तो बजेटहरू पनि आउँदैन र आयो भने पनि त्यो साह्रै थोरै साह्रै ढिलो गरी आउँछ। र विशेष गरेर अहिले चाहिँ हामी प्रदेश नम्बर एकमै हामी के एउटा एक्सर्साइज गर्दैछौँ भने प्रदेश नम्बर एक भनेको के बेच्ने, के प्रचार गर्ने भन्ने विषयमा हामी अहिले एउटा प्रचारात्मक सामग्रीहरू हामी उत्पादन गर्दैछौँ त्यो ठाउँहरूलाई पहिचान गरेर। र त्यो चाहिँ हामी नै हामी जस्तै अब आउने आगामी सुन्तला महोत्सवमा पनि हामी त्यो कुराहरू त्यहाँबाट प्रचार गर्छौँ। र अहिले चाहिँ विशेष गरेर यो भारतीय एयरपोर्टहरूतिर अथवा चाहिँ भारतीय नाकाहरूतिर चाहिँ पूर्वी नाका जस्तै
बागडोग्रानगर,
काँकरभिट्टा होइन, तपाईँको चाहिँ जोगमुनी अनि बागडोग्रा एयरपोर्ट, यस्तोमा चाहिँ पर्यटन बोर्डले चाहिँ एउटा इन्क्वायरी जस्तो राख्नु पर्यो होइन. अब कम्तीमा चाहिँ पर्यटकहरू त्यहाँबाट आउँदाखेरि हाम्रो काँकरभिट्टा यहाँबाट 26 किलोमिटर छ, तपाईँ त्यहाँबाट चाहिँ 30 किलोमिटरमा यस्तो सुन्दर ठाउँमा जानुहुन्छ जहाँ चाहिँ 12 महिना चिसो हुन्छ भनेर हामीले यसरी बेच्न सक्ने त्यो खालको चाहिँ एउटा ट्यालेन्ट पर्सनहरू चाहिँ त्यहाँ राख्नुपर्छ. किनभने यो टुरिज्म भनेको कुरा चाहिँ तपाईँको झुक्क्याएर ल्याएर फकाएर पठाउने पेसा रहेछ. मान्छे केही गरेर झुक्क्याएर ल्याइहाल्यो भने त्यसलाई पठाउँदाखेरि चाहिँ त्यसलाई फकाएर पठाउनु पर्यो होइन. तर हाम्रो कन्टेस्टमा चाहिँ हामीले पर्यटकहरूलाई चाहिँ झुक्क्याइराख्नु पर्दैन. हाम्रो सुन्दर क्षेत्रहरू चाहिँ हामी अलिकति राजमार्गबाट उत्तरतिर लाग्यौँ भने पाउँछौँ. त्यसले गर्दाखेरि यो पनि एउटा चाहिँ बिचबिचमा ठाउँ ठाउँमा चाहिँ पर्यटनको लागि हामीलाई चाहिँ त्यो एउटा केन्द्रबिन्दु को रूपमा चाहिँ जस्तै एयरपोर्टहरूमा तल जोगबनी नाकाहरूमा राख्नुपर्छ भन्ने चाहिँ मेरो एउटा सुझाव पनि छ.
हस्, अत्यन्तै महत्त्वपूर्ण समय प्रदान गर्नुभयो.
अन्त्यमा म तपाईँलाई एउटा कुरा भन्छु, यो चाहिँ एउटा भन्नै पर्ने कुरा के छ भने इन्डियनहरू चाहिँ जुन इन्डियन गाडीमा आउँछ काँकरभिट्टामा भन्सार काटिसकेपछि उनीहरू इलामतिर जाँदाखेरि चाहिँ त्यो जोर कलसतिर उनीहरूलाई पक्रिन्छ अथवा चाहिँ यता बिरतामोडतिर गएपछि कतै पक्रिन्छ. त्यो चाहिँ उनीहरूलाई कसैले पनि त्यो यातायात काट्नुपर्छ भनेको छैन. अब एउटा टुरिस्ट कलकत्ताबाट इलाम जानुको लागि आउँछ, उसलाई त्यो इलाम भन्ने ठाउँ थाहा छैन अनि उसलाई कसरी चाहिँ त्यो त्यहाँनिर चाहिँ गएर त्यत्रो टाढा गएर बिरतामोडदेखि पनि उँदो लोकेसन पनि नबुझ्ने ठाउँमा त्यहाँ यातायातको चाहिँ अफिस छ. हाम्रो कुरा के छ भने त्यो यातायातको अफिस र भन्सारको त्यो पटकै काट्ने र रुट पर्मिट दिने चाहिँ एकै ठाउँमा हुनुपर्छ, नाकामै हुनुपर्छ, भन्सारमै हुनुपर्छ. यसको लागि चाहिँ म सरकारलाई चाहिँ अथवा सम्बन्धित निकायलाई चाहिँ यो गरे यो यसो गरिदिन हुनको लागि म अनुरोध पनि गर्न चाहन्छु.
हस् हस् अर्जुन सर, तपाईँले अत्यन्तै महत्त्वपूर्ण समय प्रदान गर्नुभयो. यो समयका लागि यहाँसँग हार्दिक आभार व्यक्त गर्दछु.
धन्यवाद छ भिजन एफएम र तपाईँलाई पनि.
हस्,
फेरि पनि यस्तो अवसरको लागि म अपेक्षा गर्छु. धन्यवाद.
हस्, उहाँ हुनुहुन्थ्यो आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश एकका सहसंयोजक अर्जुन कार्की रेडियो भिजनसँग कुराकानी गर्दै. हवस् त, आजलाई मेचिनखर खबर यति नै. हामी अर्को हप्ता फरक प्रसङ्गका साथ पुनः उपस्थित हुने नै छौँ. त्यतिन्जेलका लागि पुष्प विदा चाहन्छु. निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला. नमस्कार.